والله ما طلعت شمس ولا غربت الا وانت في قلبي.
خلیفہ بنے مگر حضرت سیدانو کا پورا دور خلافت جو تھا وہ جنگوں کی نظر رہا. ایک طرف حضرت سیدانو تھے اور دوسری طرف سیدنا امیر معاویہ رضی اللہ عنہ تھے. سیدنا امیر معاویہ رضی اللہ عنہ کا موقف یہ تھا کہ پہلے قاتلین عثمان کو سزا دی جائے پھر آپ خلیفہ بنے. حضرت سیدانو فرماتے تھے کہ مجھے اپنے قدم جمانے دو پھر میں ان سے حساب لے لوں گا بعد میں. تو بہرحال یہ اختلاف بڑھا. حدیث مبارکہ میں نبی الاسلام نے فئتین عظیمتین جو بڑے گروہ ہوں گے جن کے درمیان جنگ ہوگی اس کی آپ صلی اللہ علیہ وسلم نے پہلے سے بشارت عطا فرما دی تھی. تو دونوں طرف چونکہ صحابہ تھے تو نبی الاسلام نے ان کو فئتین عظیمتین کا لفظ فرمایا. یہ نبی الاسلام کے الفاظ ہیں. بہرحال سے ایک وقت آیا کہ حضرت سیدانو بھی شہید کر لیے گئے. اس کے بعد سیدنا حسن رضی اللہ تعالیٰ عنہ نے اپنی خلافت کا حق جو تھا وہ حضرت امیر معاویہ رضی اللہ عنہ کو دے دیا. یہ ان کی قربانی بہت بڑی تھی اور امن کے لیے اتنی قربانی دینا یہ ایک مثال ہے شریعت کے اندر. سیدنا امیر معاویہ رضی اللہ تعالیٰ نے 20 سال حکومت کی. بہت مدبر تھے, سمجھدار تھے اور اللہ نے ان سے وسعت کا کام لیا. حضرت عمر رضی اللہ عنہ کے زمانے میں جو دین کو وسعت مل رہی تھی وہ سیدنا امیر معاویہ کے زمانے میں بھی اسی طرح جاری رہی. انہوں نے 20 سال حکومت کی. جب 10 سال گزرے تو ایک صحابی تھے حضرت مغیرہ بن شعبہ رضی اللہ تعالیٰ عنہ. یہ بڑے دلیر قدر صحابی ہیں جنہوں نے درخت کے نیچے بیعت رضوان کی تھی. لقد رضی اللہ عن المؤمنین اذ یبایعونک تحت الشجرۃ, انہوں نے وہ شجرہ والی بیعت کی ہوئی تھی. تو انہوں نے سیدنا امیر معاویہ رضی اللہ عنہ کو آ کر ایک بات کہی کہ آپس میں خلافت کے عنوان پہ جو اتنازع تھا اس میں 1 لاکھ مسلمان شہید ہوئے اور بڑی مشکل سے یہ معاملہ ٹلا ہے اور اب پھر دین اسلام کو وسعت مل رہی ہے اور امن و امان کا سلسلہ ہے. میرا جی چاہتا ہے کہ آپ اپنی زندگی میں اپنا کوئی ولی عہد مقرر کر دیں تاکہ آپ کے پاس دوبارہ یہ فتنہ نہ کھڑا ہو جائے. اب مشورہ دینے والے نے اخلاص کے ساتھ مشورہ دیا تو سیدنا امیر معاویہ رضی اللہ عنہ نے دیکھا کہ کس کو نائب بنانا چاہیے. ان کو جتنے لوگ موجود تھے ان میں سب سے زیادہ بہتر اپنا بیٹا نظر آیا, یزید اس کا نام تھا. چنانچہ انہوں نے 10 سال کے بعد یزید کو اپنا ولی عہد متعین کر دیا اور اس پر لوگوں نے ان سے بیعت کر لی. جتنے مسلمان تھے سب نے بیعت کی سوائے 5 حضرات کے. یہ 5 حضرات نمایاں حضرات تھے, عالم حضرات تھے, بڑے شان رکھنے والے حضرات تھے. ان میں سے ایک سیدنا حسین رضی اللہ تعالیٰ عنہ, نبی علیہ السلام کے نواسے تھے اور جنت کے سردار تھے, جنت کے نوجوانوں کے سردار تھے اور ان کی شان بڑی تھی اور ان کو اللہ نے نبی علیہ السلام سے نسبت اتحادی عطا فرمائی تھی. ایک انہوں نے بیعت نہیں کی. ایک ابو بکر صدیق نام کے بیٹے عبد الرحمن بن ابی بکر, وہ بھی جو کہ صدیقی نسبت تھی, ان کو بھی اللہ تعالیٰ نے بڑا علم دیا تھا, انہوں نے بھی بیعت نہیں کی. اور تیسرا عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہ, یہ امام المفسرین بھی تھے اور نبی علیہ السلام کے بہت قریبی رشتہ دار تھے, انہوں نے بھی بیعت نہیں کی. ایک عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ, یہ امام المحدثین تھے, حضرت عمر رضی اللہ عنہ کے بیٹے تھے اور ان کی علم کی نسبت بہت اونچی تھی, بہت بلند تھی. یہ بڑے علماء صحابہ میں سے سمجھے جاتے تھے. اور پانچویں تھے عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ, یہ سیدنا صدیق رضی اللہ عنہ کے نواسے تھے, زبیر رضی اللہ عنہ کے بیٹے تھے. اللہ نے علم میں ان کو بھی اونچا مقام عطا فرمایا تھا. تو ان 5 حضرات نے بیعت نہیں کی. اب اللہ کی شان دیکھیے کہ وقت کے ساتھ عبداللہ ابن عبد الرحمن بن ابی بکر فوت ہو گئے تو باقی چار حضرات رہ گئے، ایک سیدنا حسین لانو، دوسرا سیدنا عبداللہ ابن زبیر لانو، تیسرا عبداللہ ابن عمر اور عبداللہ ابن عباس لانو. ان چار میں سے دو حضرات نے یہ فیصلہ کیا کہ ہمیں بیعت کر کے اجتماعیت کو مضبوط کر دینا چاہیے. چنانچہ عبداللہ ابن عمر لانو نے اور عبداللہ ابن عباس لانو نے اس کے ہاتھ پر بیعت کر لی. اب باقی دو حضرات بچ گئے، ایک سیدنا حسین رضی اللہ تعالیٰ عنہ اور دوسرا عبداللہ ابن زبیر لانو. عبداللہ ابن زبیر لانو کے چاہنے والے مکہ مکرمہ میں بہت زیادہ تھے اور سیدنا حسین لانو کے چاہنے والے تو پوری دنیا میں تھے لیکن مدینہ میں بہت ہی زیادہ تھے. اب عبداللہ ابن زبیر لانو نے تو اپنے لیے عافیت اس میں ڈھونڈی کہ میں مکہ ہی میں رہوں گا، مکہ سے باہر نہیں نکلوں گا تاکہ جو حاکم ہیں وہ میرے خلاف کوئی قدم نہ اٹھا سکے. اور انہوں نے سیدنا حسین لانو کو بھی یہی مشورہ دیا کہ آپ جائیں اور جا کے مدینہ طیبہ کے اندر رہیں، آپ کے جان نثار لوگ موجود ہیں، آپ کو وہاں کوئی ہاتھ نہیں لگا سکتا، آپ اپنی آرام کی زندگی گزاریں گے. مگر سیدنا حسین لانو کا معاملہ اور تھا، ان کو کوفہ کے تقریباً 10-12 ہزار لوگوں کے خطوط ملے جس میں لوگوں نے کہا کہ جی آپ کوفہ آئیں، ہم آپ کے ہاتھ پر بیعت کرنے کے لیے تیار ہیں. اب سیدنا حسین لانو کے سامنے اتنے ہزاروں لوگوں کے خط تھے جس کہ مجھے ان لوگوں سے بیعت لے لینی چاہیے. اس کے لیے انہوں نے مسلم بن عقیل رضی اللہ عنہ کو بھیجا کہ آپ کوفہ جائیں اور جا کے وہاں کے حالات معلوم کریں. چنانچہ مسلم بن عقیل جب کوفہ آئے تو کوفہ والوں نے ان کا بڑا استقبال کیا. انہوں نے جوش و خروش دیکھا، کوفہ والوں کے حالات کو دیکھا، تو انہوں نے سیدنا حسین لانو کو خط لکھا کہ جی آپ تشریف لائیے، لوگ آپ کے ہاتھ پر بیعت کرنے کے لیے تڑپ رہے ہیں اور اس وقت بہت ضروری ہے آپ کا آنا. جب حاکم وقت کو پتہ چلا کہ کوفہ کے لوگ تو سیدنا حسین لانو سے بیعت کرنا چاہتے ہیں تو اس نے کوفہ کے حاکم کو بدل دیا، ابن زیاد کو کوفہ کا گورنر بنا دیا. اب یہ ابن زیاد بڑا سخت طبیعت کا آدمی تھا، اس نے آ کر تقریریں کی اور لوگوں کو ڈرایا دھمکایا کہ تم اگر حاکم وقت کی بات نہیں مانو گے تمہارے ساتھ سختی کریں گے، یہ کریں گے یہ کریں گے، اور لوگ سہم گئے. چنانچہ لوگوں نے اپنی رائے بدل لی. اب جب لوگوں کی رائے بدلتی نظر آئی تو جو نمائندے بھیجے تھے مسلم بن عقیل رضی اللہ عنہ، انہوں نے چاہا کہ میں خط لکھ کر سیدنا حسین رضی اللہ عنہ کو حالات کا اطلاع دے دیتا ہوں. مگر انہوں نے جس گھر میں پناہ لی وہاں ان کو شہید کر دیا گیا اور وہ دوسرا خط نہیں لکھ سکے بتانے کے لیے کہ اب حالات وہ نہیں رہے جو پہلے تھے. ادھر سیدنا حسین رضی اللہ عنہ نے ارادہ کر لیا کہ میں کوفہ چلتا ہوں. بعض صحابہ نے ان کو منع بھی کیا کہ آپ اگر جانا چاہ رہے ہیں تو اپنے ساتھ لشکر لے کر جائیں. انہوں نے کہا نہیں، اللہ میرے معافی کافی ہے، اور اگر اللہ کو منظور ہے میرا شہید ہو جانا تو میں شہید ہونے کے لیے تیار ہوں. موت سے تو وہ لوگ ڈرتے نہیں تھے، ان کے دل میں اللہ تعالیٰ کی محبت ایسی تھی کہ وہ ترستے تھے کہ ہمیں شہادت اور رتبہ نصیب ہو جائے. چنانچہ وہ اپنے کنبے کو لے کر، خاندان کی عورتوں مردوں کو لے کر وہاں سے نکلے. جب کوفہ کے قریب پہنچے تو ابن زیاد نے ایک شخص تھا، اس کا نام تھا شمر، وہ بہت ہی شقی القلب بندہ تھا، اس کو بھیجا اور اس کو کہا کہ جا کے تم ان سے بیٹھ لو اور اس قصے کو ختم کرو تاکہ یہ معاملہ ختم ہو جائے. جب باقی سارے لوگ مجھ سے بیعت کر چکے ہیں تو پھر صرف یہ 100 بندے ہیں گھر کے، تو اس گھرانے کو بھی بیعت سے آمادہ کر لیا جائے. چنانچہ وہ ہزاروں کا لشکر لے کر آیا اور ایک گھرانے کے تقریباً 100 کے قریب بندے ایک جگہ پر خیمہ لگائے ہوئے تھے، خیمے کا گھیرا کر لیا اور उसके बाद उन्होंने उनके खाना पीना सामान जो पानी था वो भी बंद कर दिया। ये मुहासरा कई दिन जारी रहा। सैयदना हुसैन जान ने 3 शर्तें पेश की। फरमाया, एक शर्त तो ये है कि मुझे यजीद को खुद मिलने दिया जाए। उसने कहा मिलने दिया जाएगा, पहले बैठ करें, बाद में मुलाकात होगी। उन्होंने फरमाया बैठ कर ही तो मसला है, अगर बैठ कर ली तो पीछे तो फिर झगड़ा ही कोई ना रहा। उसने कहा नहीं, ये शर्त ही मैं मानता। उनका अच्छा, दूसरी शर्त यह है कि मुझे शाम जाने दिया है, सरहद पार जाने दिया जाए। उसने कहा नहीं, हम वहां भी नहीं जाने देते। तीसरी शर्त रखी कि अच्छा मुझे मदीना वापस जाने दिया जाए। उसने कहा नहीं, मैं मदीना भी वापस नहीं जाने देता। तीनों शर्तें नहीं मानी। एक कि आप उसके लिए उसकी बैठ करें मेरे हाथ पर और फिर आप उनके साथ जाकर मिले। सैयदना हुसैन जानो तो अज़्म व इस्तक़ामत के पहाड़ थे। उनका ये नहीं हो सकता कि किसी के प्रेशर में आके, किसी के दबाव में आके मैं हद से हट जाऊं। मुझे जितना मर्जी तुम प्रेशराइज करोगे, मैं अल्लाह के दीन के लिए डटा रहूंगा। अगर इससे मेरी जान जाती है, मेरा पूरा कुंबा कुर्बान हो जाता है, तो मैं इसके लिए तैयार हूं। हालात के कदमों में कलंदर नहीं गिरता, हालात के कदमों में कलंदर नहीं गिरता, टूटे जो सितारा तो जमीन पर नहीं गिरता। गिरते हैं समुंदर में बड़े शौक से दरिया, लेकिन किसी दरिया में समुंदर नहीं गिरता। ये नहीं हो सकता कि मैं बैठ कर लूं प्रेशर में आके और अपने बात के मौकब से पीछे हट जाऊं, मैं हरग नहीं हटूंगा। चुनाचे इस पर वो जो मुखालिफिन थे उन्होंने तलवारें ले ली और आपस में एक दूसरे के साथ मुकाबला शुरू हो गया। अब ये मुकाबला चंद घंटों की बात थी। चंद घंटों के अंदर सैयदना हुसैन लानों के जितने भी साथी थे सब के सब शहीद हो गए। मुखालिफीन के लश्कर में एक साहिब थे, उनका नाम था हुर। उनके बारे में किताबों में लिखा है कि वो आकर सैयदना हुसैन लानों के साथ मिल गए और उन्होंने भी सैयदना हुसैन लानों के साथ मिलकर शहादत का जाम रोश किया। फिर एक वक्त आया कि जब सारे मर्द शहीद हो गए, औरतें खेमे में थीं और खेमों में एक हजरत हुसैन लानों के बेटे थे जैनुल आबिदीन रहमतुल्लाह अलैह। बड़े आलिम थे मगर उनको बुखार था, बीमार था, तो वो भी खेमे के अंदर ही थे। बाकी सारे मर्द शहीद हो गए। एक वक्त आया कि सैयदना हुसैन लानों अकेले रह गए, तो सैयदना हुसैन लानों ने खुद मुकाबला किया। अब आप अंदाज़ा लगाइए कि चारों तरफ से मुखालिफीन ने घेरा किया हुआ है और हज़ारों की तादाद में, और ये अकेले हैं और उनके साथ नमर्द आजमा हैं और इनको मौत से कोई डर नहीं है, बल्कि ये अल्लाह के दीन के लिए अपनी जान का नजराना अपने अल्लाह को पेश कर रहे हैं। इतने में असर की नमाज का वक्त आ गया, तो सैयदना हुसैन लानों ने असर की नमाज कज़ा नहीं की बल्कि असर की नमाज पढ़नी शुरू कर दी। वो जानते थे कि नमाज इतनी अहम है कि ऐन हालत जंग में भी इसको कज़ा नहीं कर सकते, इसको पढ़ना ज़रूरी है। वो सजदे की अहमियत को जानते थे। चुनाचे वही हुआ कि जब वो सजदे में गए तो मुखालिफीन ने उनको शहीद कर दिया और उन्होंने जाम शहादत नोश कर लिया। तकरीबन 72 लोग थे जिन्होंने अपनी जानों का नजराना पेश किया और ये कुर्बानी बहुत बड़ी कुर्बानी थी। इब्राहिम खलीलुल्लाह ने तो एक बेटे की कुर्बानी पेश की थी और नबी अलैहिस्सलाम के नवासे ने पूरे कुंबे की कुर्बानी पेश की। कुर्बानी वो भी थी, कुर्बानी ये भी थी। वो कुर्बानी भी तौहीद की याद दिलाती है और सैयदना हुसैन लानों की कुर्बानी भी तौहीद की याद दिलाती है। चुनाचे सैयदना हुसैन लानों की ये कुर्बानी तारीख का एक हिस्सा बन गई। शायर ने कहा, कितनी खिदमत कर गया वो जीते जी इस्लाम की, लाज रख ली उसने अपने नाना जी के नाम की। दे गया बातिल की वो सारी फौजों को शिकस्त, खोल कर रख ली की उसने जो करना था वो कर ही गया दी के लिए, उसको परवाही न की जैसे कभी आलाम की। रौंद डाली गैर की सारी भयानक साथ, रोशनी फैला गया वो आखिरी पैगाम की। करबला में वो खड़ा था इस्तकामत का पहाड़, धमकियां मिलती रही करके बुरे अंजाम की। बहुत कोशिश की गई कि वो दबाव में आ जाएं, मगर सैयदना हुसैन रज़ी अल्लाह ताला अन्हु तो इस्तकामत के पहाड़ थे। उन्होंने साबित कर दिया कि हरगिज़ नहीं, जब मोमिन दीन के लिए कदम उठा लेता है तो फिर अपनी जान का नजराना भी अपने अल्लाह को पेश कर देता है। हरी है शाख तमन्ना अभी जली तो नहीं, दबी है आग जिगर की मगर बुझी तो नहीं। जफा की तेज से गर्दन वफा शारों की, कटी है बरसरे मैदान मगर झुकी तो नहीं। मोमिन की गर्दन कट सकती है मगर बातिन के सामने झुक नहीं सकती। चुनाचे ये दर्द था जो सैयदना हुसैन ने अपनी शहादत के जरिए इस उम्मत को दिया। हदीस मुबारका में आता है कि शहीद के खून का पहला कतरा जब जमीन पर गिरता है, अल्लाह ताला उसके सारे गुनाहों को माफ फरमा देते हैं। फिर हदीस मुबारका में आता है कि अल्लाह ताला जन्नतियों से जन्नत में पूछेंगे कि क्या तुम्हें किसी और चीज की जरूरत है, तुम्हें कोई चीज जो मजा देती हो और न तुम्हारे पास मौजूद हो तो वो चीज मुझे बताओ। तो जन्नती कहेंगे नहीं या अल्लाह, आपने जो दिया हमें हर नेमत यहाँ मौजूद है, बस हमें और किसी चीज की जरूरत नहीं है। मगर शहीद इसमें खड़ा होगा और शहीद कहेगा कि या अल्लाह नेमतें तो सारी यहाँ मौजूद हैं, लेकिन एक नेमत वो थी कि दुनिया में जब मैंने आपके नाम पे अपनी जान कुर्बान की थी, जो लुत्फ और मजा मुझे उसमें आया था वो मुझे जन्नत में भी नहीं आ रहा। तो मेरा दिल ये चाहता है ओह या सुमा उक्तल, मुझे आप फिर जिंदा कर दे, फिर मैं शहीद किया जाऊं, फिर जिंदा कर दे, फिर मैं शहीद किया जाऊं। तो शहीद को अल्लाह ताला ऐसी लज्जत अता फरमाते हैं कि वो जन्नत में भी तमन्ना करेगा कि मुझे जिंदा किया जाता और मुझे दोबारा शहीद किया जाता। चुनांचे हदीस मुबारका में आता है क़यामत के दिन अल्लाह ताला शहीदों को हुक्म देंगे कि शहीद मेरे अर्श के करीब आ जाएं। अगर किसी शहीद के रास्ते में हजरत इब्राहिम खलीलुल्लाह भी खड़े होंगे तो इब्राहिम खलीलुल्लाह रास्ता छोड़ेंगे ताकि वो शहीद अल्लाह के अर्श के करीब हो जाए, अल्लाह के अर्श के करीब हो जाए। अल्लाह ताला शहीद को इतना मकाम अता फरमाएंगे। अब इमाम कुर्तुबी रहमतुल्लाह अलैह फरमाते हैं कि हर बंदे की जब मौत का वक्त आता है तो मुल्कुल मौत उसकी रूह को कब्ज़ करते हैं, लेकिन जब शहीद की मौत का वक्त आता है तो अल्लाह ताला फरमाते हैं मुल्कुल मौत को, मुल्कुल मौत ये मेरा आशिक है, ये मेरे नाम पे कुर्बान हो रहा है, तो पीछे हट, इसकी रूह को मैं कब्ज़ करूँगा। चुनाचे शहीद की रूह को अल्लाह रब्बुल इज्जत खुद कब्ज़ फरमाते हैं। सैयदना हुसैन दानों ने पूरी उम्मत को यह सबक दिया जिसको एक शायर ने अशार में यूं कहा है, तुम यूं ही समझना कि फिना मेरे लिए है, तुम यूं ही समझना कि फिना मेरे लिए है, पर गैब में सामान बका मेरे लिए है। अल्लाह के रस्ते की जो मौत आए मसीहा, अक्सीर यही एक दवा मेरे लिए है। क्या गम है जो हो सारी खुदाई भी मुखालिफ, काफी है अगर एक खुदा मेरे लिए है। तौहीद तो यह है कि खुदा हश्र में कह दे ये बंदा दो आलम से खफा मेरे लिए है। एक अल्लाह के लिए अपनी जान को कुर्बान कर देना और दीन को अपनी जगह के ऊपर सलामत रखना, ये बहुत बड़ी कामयाबी थी। आज लोग तकारीर में राफिज़ी हज़रात बहुत अजीब अगरीब किस्म की हिकायतें सुनाते हैं, उन हिकायतों का रावी कौन है पूछा करें जरा। आप बताएं کہ جتنے سیدنا حسین لانو کے حامی تھے وہ تو سارے شہید ہو گئے، خود سیدنا حسین لانو بھی شہید ہو گئے، تو مرد تو کوئی تھا نہیں جو ان باتوں کی روایت واقعات کی بعد میں کرتا. باقی رہ گئی عورتیں، تو عورتیں خیموں میں تھیں. اب خیمے میں عورتیں ہوں اور باہر کشتی ہو رہی ہو دو بندوں کی، تو عورتوں کو پتہ بھی برج جنتا باہر کیا ہو رہا ہے، وہاں تو گھیرے کے اندر جنگ ہو رہی تھی، تو کسی کو کیا پتا کہ باہر کیا ہو رہا ہے. اور اگر کوئی مرد تھا تو زین العابدین تھے جو بیمار تھے اور خیمے کے اندر تھے، تو وہ بھی باتوں کی روایت نہیں کر سکتے. اس سے پتہ چلتا ہے کہ جتنی روایات کربلا کے بارے میں ہیں وہ ساری کی ساری یزیدی فوجیوں کی ہوئی ہیں اور انہیں کی روایتیں بیان کی ہوئی ہیں، اس کے اندر کوئی حقیقت نہیں ہے. ان روایات کے پیچھے مت جائیں، بس یہ ذہن میں رکھیں کہ اللہ کے محبوب صلی اللہ علیہ وسلم نے اپنے نواسے کو دین کی قربانی کے لیے ایسی تربیت دی تھی کہ ان کے نواسے نے دین کی خاطر پورا کنبہ قربان کر کے دکھا دیا. اس کو علامہ اقبال نے یوں کہا ہے، غریب و سادہ اور رنگین ہے داستان حرم. کہ حرم کی داستان، غریب کا مطلب ہوتا ہے انوکھی، ون ان ملین، اس کو غریب کہتے ہیں. غریب و سادہ اور رنگین، رنگین سے مراد یہ کہ خون بہا ہے. غریب و سادہ اور رنگین ہے داستان حرم، نہایت اس کی حسین ابتدا ہے اسماعیل. اس کہانی کی ابتدا اسماعیل علیہ السلام سے شروع ہوئی کہ انہوں نے اللہ کے نام سے اپنی جان قربان کی تھی، اور اس کی انتہا سیدنا حسین لانو پہ ہوئی کہ سیدنا حسین لانو نے اپنا پورا کنبہ قربان کروا دیا تھا. اس میں کوئی شک نہیں کہ سیدنا حسین لانو کی قربانی بہت بڑی قربانی ہے. اللہ تعالیٰ ہمیں سیدنا حسین لانو کے ساتھ سچی محبت عطا فرمائے اور جنت میں ان کے قدموں میں جگہ عطا فرمائے. نبی علیہ السلام نے فرمایا، الحسین منی وانا من الحسین. یہ نبی علیہ السلام کے ساتھ سچی نسبت اتحادی ہونے کی دلیل ہے ان کے پاس. آج چونکہ 8 محرم کا دن ہے، اس لیے واقعہ کربلا کے بارے میں نے چند باتیں تاریخی آپ کی خدمت میں پیش کر دیں. کسی شاعر نے کہا، کٹا کر گردنیں دکھلا گئے ہیں کربلا والے، کٹا کر گردنیں دکھلا گئے ہیں کربلا والے، کسی بندے کے آگے جھک نہیں سکتے خدا والے. جو اللہ والے ہوتے ہیں وہ اللہ کے علاوہ کسی کے آگے نہیں جھکتے، بندوں کے آگے تو جھک ہی نہیں سکتے. اللہ تعالی ہمیں بھی ایسا ایمان عطا فرمائے، ایسی ہمت اور ایسی استقامت عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. www.dasqur'an.com